हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपाली सनातन संस्कृतिमा हिन्दू सनातन संसारमा असार शुक्ल पूर्णिमा गुरु पूर्णिमाका रूपमा प्रसिद्ध छ। हाम्रो शिक्षा, सभ्यता तथा संस्कृतिको विकासमा गुरुहरूको महत्त्वपूर्ण योगदान रहिआएको छ। हिन्दू सनातन शास्त्रहरूमा शिक्षा दिने व्यक्तिहरूलाई आचार्य, उपाध्याय आदि नाम दिइए पनि गुरु शब्द नै अर्थपूर्ण र सर्वत्र व्याप्त छ। गुरु महिमाकै कारण असार शुक्ल पूर्णिमा तिथिको नाम गुरु पूर्णिमा रहन गएको छ। त्यसो त गुरु पूर्णिमा व्यास जयन्तीका नामबाट पनि प्रख्यात छ। त्यस दिन व्यास अर्थात् गुरुहरूको सम्मान र पूजा गरिन्छ। डाक्टर ऋषि प्रसाद शर्माले आफ्नो पुस्तकमा लेख्नुभए अनुसार व्यास पूजाका दिन आदि गुरु शङ्कराचार्यको पनि पूजा गर्ने चलन पाइन्छ। प्रचलित मान्यता अनुसार आदि शङ्कराचार्य व्यासका अवतार हुन्। प्रलयकालमा विश्व ब्रह्माण्डलाई आफूमै लीन गरी स्वात्मानन्दमा रमाउने शिवको विशेष रूप नै दक्षिणामूर्ति हो। पशुपतिनाथका पनि गुरु मानिने दक्षिणामूर्तिको मन्दिर देवपाटनबाट गुहेश्वरी जाने मोडमा छ। गुरु पूजनको परम्परामा दक्षिणामूर्ति परम पूज्य छन् र गुरु पूर्णिमाका दिनमा मात्र दक्षिणामूर्तिको मन्दिर खोलिन्छ। हिन्दू सनातन धर्मावलम्बी समाजमा गुरुलाई साक्षात् ब्रह्मा विष्णु महेश्वरसँग तुलना गर्दै सम्मान गरिएको छ र यही भावनाका साथ गुरु पूर्णिमा मनाइन्छ। यसै हप्ता पर्सि बुधबार मनाइने गुरु पूर्णिमा र व्यास जयन्तीका सन्दर्भमा आजको कार्यक्रममा हामीले गुरु पूर्णिमा व्यास जयन्ती विशेष सामग्रीहरू समेटेका छौँ। एकैछिन वन्दनाबाट अघि बढौँ। शिवशङ्करको सङ्गीतमा नुपुर भट्टाचार्यको स्वर।
गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर् देवो महेश्वरः गुरुर् देवो महेश्वरः गुरु साक्षात् परम् तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः।
ज्ञान प्राप्ति र आध्यात्मिक उन्नतिका लागि मात्र होइन मोक्ष प्राप्ति पनि गुरुबाट दीक्षित भएमा सम्भव छ भन्ने कुरा शास्त्रहरूमा बताइएकाले र अखण्ड मण्डलाकारम व्याप्त येन चराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरवे नमः भनेर यस जगतमा व्याप्त ब्रह्मलाई दर्शन गराउने गुरुप्रति नमन हुने शास्त्रीय वाणीहरू प्रसिद्ध भएकाले समाजमा गुरुको महत्त्व स्वतः स्पष्ट हुन्छ। गुरुको हुन् लौकिक संसारमा कसलाई गुरु मान्ने, सुसंस्कृत समाजका लागि व्यक्ति, परिवार र समाजमा गुरुको महत्त्व के छ र कसरी सुसंस्कृत समाजका लागि गुरुको महत्त्व रहन्छ भन्ने प्रसङ्गहरूमा पूर्वीय दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणिनाथ योगीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ र त्यसपछि व्यास जयन्तीका सन्दर्भमा पनि केही सामग्री जोडेका छौँ। कार्यक्रम सुन्दै रहनुहोला।
तस्मै श्री गुरवे नमः।
अब यो गुरु पूर्णिमा पनि हो, यो व्यास पूर्णिमा पनि हो। गुरु पूर्णिमा किन हो त गुरुको महत्त्व भएको हुनाले गर्दा गुरुप्रतिको हाम्रो श्रद्धा समर्पण हुनुपर्छ भन्ने हाम्रो सनातन हिन्दू परम्परा भएकोले गर्दा हो। व्यास पूर्णिमा किन हो त व्यासोच्छिष्टम जगत सर्वम भनिन्छ। भगवान् वेद व्यासले सम्पूर्ण ग्रन्थहरू लेखे, वेद व्यासले हामीलाई वेद दिए, पुराण दिए, अनेकौँ ग्रन्थहरू दिए, त्यस कारण चाहिँ व्यास नै सम्पूर्ण गुरुका गुरु हुन् भन्ने क्रममा यसलाई व्यास पूर्णिमा भनिन्छ। त्यो भएर जहाँसम्म यसको सनातन ऐतिहासिक सांस्कृतिक विशेषताको कुरा छ आद्य जगत गुरु शङ्कराचार्यलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। कृष्णम वन्दे जगद्गुरुम भनेर भगवान् कृष्णलाई सम्झने पनि यही गुरु पूर्णिमा हो। यसै गरी गुरु गोरखनाथ जस्ता गुरुहरूलाई पनि सम्झिने यही गुरु पूर्णिमा हो। अरू जति पनि हाम्रा परम्पराहरू छन्, चाहे त्यो शैव परम्परा होस्, वैष्णव परम्परा होस्, समग्रमा वैदिक परम्परा भन्नुहोस्, बौद्ध परम्परा, जैन परम्परा, सिख परम्परा, किराँत परम्परा, जति पनि बोन परम्परा, हाम्रा समग्र सनातन परम्परा छन्, ती सबै परम्परासँग गुरु पूर्णिमाको ठुलो महत्त्व छ। गुरुबाटै ज्ञान प्राप्त गर्ने, अरू ज्ञानभन्दा ठुलो कुरा केही छैन है। ज्ञान शान्ति अनन्तरम भनेर गीताले भनेको छ। साथै वेदहरूमा पनि ज्ञानको बारेमा ठुलो महिमा गान गरिएको छ। ऋते ज्ञानान मुक्ति, ज्ञान बिना मुक्ति छैन है भन्ने कुरा बताइएको छ। त्यस कारण गुरु भनेको त्यही ज्ञानको प्रतीक हो। त्यही भएर गुरुलाई ब्रह्मा भनियो, विष्णु भनियो, शिव भनियो, गुरुलाई साक्षात परब्रह्म भनियो, तस्मै श्री गुरवे नमः भनेर गुरुको वन्दना गरियो। त्यस कारण गुरुको ठुलो महिमा छ।
अब यति ठुलो महिमा चाहिँ गुरुको गाइएको छ, हाम्रो आध्यात्मिक जीवन, सामाजिक जीवन, धार्मिक जीवनमा, अझ भौतिक जीवनमा पनि गुरु भनेर हामीले ककसलाई मान्ने, हाम्रा गुरुहरू को हुन् त, ककसलाई गुरु मान्न सकिन्छ?
बहुतै राम्रो प्रश्न। अब त के छ भने भौतिक जीवनमा अब झन् बढी विभिन्न प्रकारका व्यावसायिकताका कुरा छन्, अनेक प्रकारका प्रतिस्पर्धाका कुरा छन्, अनेक प्रकारका हाम्रा आकाङ्क्षा चाहनाका कुरा छन्। जीवनमा अनेक प्रकारका उथल पुथल हुन्छन्, के गर्ने, के नगर्ने, के खाने, के नखाने, कहाँ जाने, कहाँ नजाने, अनेक प्रकारका यस्ता प्रसङ्गहरू छन् होइन। जति जति तपाईँको चाहिँ यो दुनियाँसँग हाम्रो सम्बन्ध बढ्छ, त्यति त्यति हामीलाई कन्फ्युजन पनि बढ्छ। अब झन् अहिले आएर तपाईँको मोबाइलको दुनियाँ ग्लोबल नेटवर्किङ भयो, ग्लोबल नेटवर्किङले गर्दा त अब त झन् हामीलाई एक प्रकारले सही के हो त्यो पत्ता लगाउनै गाह्रो भइसक्यो। अब त त्यो सत्यम परम धीमहि भन्छ के, त्यो सत्येन धार्यते पृथ्वी, सत्येन तपते रवि भन्छ। तर वाट इज द ट्रुथ, अब त्यो चाहिँ थाहा पाउन इट्स क्वाइट ए कम्प्लिकेटेड मोडर्न ग्लोबल सोसाइटी। यहाँ चाहिँ अन्धकारमा अन्धकारलाई बेचिएको छ, यहाँ चाहिँ झुठलाई, असत्यलाई बेचिएको छ, बडा गाह्रो छ। त्यही भएर यस्तो बेलामा हामीलाई झन् यो अहिलेको समयमा हामीलाई गुरु चाहिन्छ। अब त्यो गुरु भनेको दीक्षा गुरु पनि गुरु हो, मन्त्र गुरु पनि गुरु हो, शिक्षा दिने विद्यालयमा गुरु त्यो पनि गुरु हो, तपाईँलाई विभिन्न प्रकारका सिपहरू सिकाइदिने गुरु, बोल्न सिकाइदिने, नाच्न सिकाइदिने, गाउन सिकाइदिने, ड्राइभिङ सिकाइदिने, कम्प्युटर सिकाइदिने, अल दि मोडर्न प्रोफेसनल स्किल्स, त्यो पनि गुरु हो। तर सबैभन्दा आज माथि उठेर जाँदा जीवन गुरु, तपाईँको जीवनलाई आप्लावित गरिदिने, आलोकित गरिदिने त्यो जुन गुरु हो, त्यो तपाईँको विशिष्ट हो। तपाईँको जीवनमा प्रकाश त चाहियो नि, जीवन त बडा बडा महत्त्वपूर्ण कुरा, जीवनभन्दा ठुलो वरदान अर्को केही छैन। अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, यो जीवनलाई सुन्दर पार्नु छ भने त हामीलाई गुरु चाहिन्छ। यसै गरी तपाईँको हाम्रा संस्कार छन् आफ्नो आफ्नो जाति अनुसार, परम्परा अनुसार, समुदाय अनुसार, सम्प्रदाय अनुसार, क्षेत्र अनुसार, हाम्रो जाति परम्परा, मूल परम्परा, कुल परम्परा, माटो परम्परा, मस्टो परम्परा, हाम्रो अनेकौँ प्रकारको परम्परा छन्। त्यो सबै कुरासँग जोडिएको हाम्रो आफ्नो आफ्नो संस्कार छ, त्यसको पनि गुरु छ। हाम्रा दीक्षा विधि छन्, त्यसका पनि गुरु छन्। त्यसले गर्दा अहिलेको समयमा झन् बढी गुरु चाहिन्छ। गुरु भएन भने अब हामी अगाडि बढ्न सक्दैनौँ। गुरु भनेको एउटा गाइड हो, गुरु भनेको निर्देशक हो। तर यहाँ अलिकति भन्न चाहन्छु, गुरुको फेरि बन्धन पनि नहोस् है। गुरुको नाममा फेरि तपाईँले गलत कुरालाई स्वीकार गरिदिने त्यो पनि नहोस्। फेरि गुरुको नाममा अनावश्यक माला देखाउँदै हिँड्ने यो जुन प्रतिस्पर्धा आज भोलि चलेको छ, गुरुको नाममा टिका लगाएर मेरो गुरु ठुलो भन्ने, यो पनि गुरु तपाईँको निष्ठा होस्, तपाईँको भक्ति होस्, तर गुरुले पनि मेरा सङ्ख्या यति छन् भनेर सङ्ख्या काउन्ट गर्ने, तपाईँले मेम्बरसिप ड्राइभ गरेको जस्तो होइन है। गुरुहरू पनि सावधान भन्नुपर्छ। मैले गुरुहरूलाई अत्यन्त नम्रतापूर्वक निवेदन गर्न चाहेँ, मेरा चेला बढी भए भनेर तपाईँ ठुलो गुरु बन्ने होइन। खप्तड स्वामीका कति चेला भए हामीलाई थाहा छैन, शिवपुरी बाबाका कति चेला भए हामीलाई थाहा छैन, यसमा पनि हामी सावधान बन्नुपर्छ। र शिष्यले पनि फेरि मेरो गुरु ठुलो भनेर अनावश्यक माला प्रदर्शन गर्ने कुरा पनि यहाँ छैन। तर जीवनमा गुरु चाहिन्छ अर्थात् प्रकाश, गुरु चाहिन्छ अर्थात् चेतना, गुरु चाहिन्छ अथवा श्रद्धा। कहीँ न कहीँ टाउको झुकाउने ठाउँ मिलोस्, कहीँ न कहीँ घुँडा टेकेर एउटा सरल बनेर, सहज बनेर, यो मैले केही जानेको छैन अझ जान्न पाए हुन्थ्यो, मैले केही गल्ती गरेको छु भने मलाई मार्गदर्शन गर्नुहोस्, क्षमा गर्नुहोस् भन्थ्यो, न त मस्तक बन्ने, कहीँ न कहीँ त चाहियो, आज घमण्ड बढ्यो, आई एम दि बेस्ट भन्ने खालको मेन्टालिटी बढ्यो। आई एम दि बेस्ट होइन, आई एम अल्सो बेस्ट हो, म पनि के सक्छु हो, मैले सक्छु, मैले जानेको छु, होइन मैले पनि जानेको छु। त्यही भएर त हाम्रो बौद्ध परम्परा, जैन परम्परा, गोरख परम्परा, शाक्त परम्परा, सिख परम्परा, जति पनि परम्परा छन् त्यहाँ गुरुको ठुलो महिमा छ। सिख परम्परामा त गुरु ग्रन्थ साहेब नै भन्छ, नाथ परम्परामा गुरु गोरखनाथ भन्छ, दादा गुरु मच्छिन्द्रनाथ भन्छ। यस्तै गरी सबै परम्परामा तपाईँको कृष्ण प्रणामी परम्परामा जगत गुरु भन्छ। आफ्ना आफ्ना परम्परामा आफ्ना आफ्ना तरिकाले गुरुलाई सम्बोधन गर्ने अनेक प्रकारका विधाहरू चलेका छन्। त्यसकारण चाहिँ गुरु चाहिँ अहिलेको भौतिक समयमा, अहिलेको वर्तमान समाजमा झन बढी चाहिन्छ, किनकि मान्छे अनियन्त्रित भएको छ। आचार परमो धर्म भनिन्छ, संयम खलु जीवनम भनिन्छ, हो त्यो आचारको संयमको प्रतीक हो गुरु। यस्तो व्यक्ति जसलाई देखेपछि, जसलाई भेटेपछि, जसलाई सुनेपछि, जसलाई सम्झेपछि तपाईँलाई सदाचार, संयम र सकारात्मकताको मार्गमा लाग्नलाई पुनः 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 प्रेरणा मिलोस्, त्यो हामीलाई झन बढी चाहिन्छ।
प्राचीन गुरुकुल परम्परादेखि लिएर अहिलेसम्म जुन ज्ञान लिने दिने गुरु शिष्य परम्परा छ, यो परम्परा निर्वाह गर्ने विषयहरूमा भएका परिवर्तनहरू चाहिँ कस्ता देखिन्छन्, अथवा वर्तमानमा चाहिँ गुरु शिष्य परम्पराको स्वरूप कस्तो देखिन्छ, केही भिन्नताहरू पनि पाउन सकिन्छ?
हेमन्तजी धन्यवाद, तपाईँले बडा राम्रो शब्द पनि पक्राउनु भयो, गुरुकुल भनेर पक्राउनु भयो। वास्तवमा पहिले त के थियो भने कि शिक्षा भनेकै दीक्षा प्रधान थियो, पहिले शिक्षा भनेकै जीवन प्रधान थियो, शिक्षा भनेकै मन्त्र प्रधान, चेतना प्रधान। अब शिक्षा अलग भयो, सिप अलग भयो, जीविका अलग भयो, जीवन अलग भयो। हाम्रो शास्त्रले के भन्छ भने धर्म अर्थ काम मोक्ष, यानि कि पुरुषार्थ, चार पुरुषार्थ। यो चारै पुरुषार्थमा हामीले आफ्नो दक्षता, आफ्नो क्षमता, आफ्नो सामर्थ्यको विकास गर्नुपर्छ। र पहिले जुन हाम्रो जुन गुरुकुलको शिक्षा प्रणाली थियो नि, त्यो गुरुकुलको शिक्षा प्रणालीले हामीलाई धर्म अर्थ काम मोक्ष, यानि कि संस्कार पनि दिने, सिप पनि दिने, शिक्षा पनि दिने, दीक्षा पनि दिने, जीविका पनि दिने, जीवन पनि दिने, हामीलाई फिजिकल्ली पनि, प्रोफेसनली पनि स्मार्ट बनाइदिने, र साथै हामीलाई इन्टरनल्ली, स्पिरिचुअल्ली, इमोसनल्ली पनि हामीलाई एकदमै तपाईँको आलोकित, आप्लावित, आनन्दित बनाइदिने सबै कुराहरू पहिले थियो गुरुकुलको महिमा। त्यही भएर हो अब रह्यो जहाँसम्मको यसको महत्त्व आदिको कुरा जुन तपाईँले भन्नुभयो, यसमा मलाई एउटा कुरा के भन्न मन लाग्छ भने, अहिले त झन गुरु चाहियो, झन गुरु बाहेक त अब त म त भन्छु, म हेर्नुहोस् म अमेरिका, युरोप, अस्ट्रेलिया, अल ओभर द वर्ल्डमा निरन्तर प्रवचन गर्छु, नेपालको ध्वजा लिएर, नेपालको सन्देश लिएर अक्सफोर्ड र क्याम्ब्रिजमा पनि गएर मैले प्रवचन गर्छु। सारा दुनियाँ हेर्दा एउटा के बुझ्यो भने, ओहो, मान्छेमा यति खिन्नता छ, यति पीडा छ, यति निराशा छ, यति मान्छेमा एक्लोपन, आइसोलेसन भन्छ नि व्यक्तिवाद, तपाईँको सेपरेसन, डिस्कनेक्सन। मान्छे अत्यधिक सम्पन्न छ बाह्य रूपेण, अत्यधिक विपन्न छ भित्री आन्तरिक रूपेण, अत्यधिक सफल छ बाह्य रूपेण, अत्यधिक तपाईँको चाहिँ कमजोर छ भित्री आन्तरिक रूपेण। त्यसले गर्दा अहिले त झन् बढी हामीलाई गुरु चाहिएको छ। अनि मैले त्यही भएर बराबर भन्ने गर्छु, अरे भाइ, फ्यामिली लयर पनि राख्ने सिस्टम बिल्डअप गऱ्यौ, फ्यामिली पण्डित राख्ने सिस्टम पनि बिल्डअप भइसक्यो, फ्यामिली तपाईँको सेक्युरिटी अफिसरको पनि हामीले सब व्यवस्था गरिसक्यो भने अब फ्यामिली गुरु किन नहुने? आखिर भगवान रामका पनि त फ्यामिली गुरु थिए, त्यो भनेको कुल गुरु वशिष्ठ, यानि कि तपाईँले कुल गुरुलाई फ्यामिली गुरु भन्ने मान्नुहोस्। अहिले के चाहियो भने कि फ्यामिली गुरु चाहियो, हरेक परिवारमा गुरु चाहियो, आमा, बुवा, छोरा, छोरी, नाति, नातिना, घरलाई परिवार बनाउनु छ भने हामीलाई गुरु चाहियो, सफल र असल दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो, हामीलाई शिक्षित र सचेत दुवै बन्नु छ भने हामीलाई गुरु चाहियो, आर्ट अफ लिभिङ र आर्ट अफ लाइफ छ भने हामीलाई गुरु चाहियो। म त यस्ता यस्ता मान्छेहरूसँग भेट्नुपर्ने हुन्छ, एउटा गुरुको नाताले, शिक्षा सेवीको नाताले, धर्मसेवी स्वयंसेवीका नाताले ती मान्छेका जीवनका कुराहरू सुन्दा आफै आँखाबाट आँसु आउँछ। हेमन्तजी, अहिले म तपाईँलाई यो कुरा भन्दै गर्दा म ती मेरा मित्रहरूलाई, त्यस्ता बन्धु बान्धवलाई म सम्झिराखेको छु, तिनका गुनासाहरू, तिनका पीडाहरू बाहिरबाट हेर्दा कति सम्पन्न जिन्दगी बिताइरहेको छ, अहिलेको दुनियाँमा चाहिने सबै कुरा छ, तर भित्रको त्यो पीडा, मलाई नसोध कहाँ दुख्छ घाउ, यहाँनिर के छ भने तपाईँको मनोविज्ञानका हिसाबले पनि मान्छेलाई अब एउटा यस्तो ठाउँ चाहियो जहाँ गएर दिल खोलेर उसले बोल्न पाओस्, दिल खोलेर रुन पाओस्, त्वमेव माता च पिता त्वमेव भनेको जस्तै कहीँ गएर आफ्नो मनको कुरा भन्न मात्र पनि पायो भने आधा रोग त निको हुन्छन् है। अहिले मान्छेले आफ्नो मनको कुरा त्यो पहिले भन्थे नि, आफ्नो बह कसैलाई नकह भन्थे नि, हो कसैलाई नकह भने हो कि आफ्नो बह सबैलाई नकह भनेको हो कि, अथवा आफ्नो बह कसै कसैलाई त कह। अब मनोविज्ञानले के भन्छ भने तपाईँलाई कहीँ न कहीँ आफ्नो पीडा बाँड्ने ठाउँ चाहिन्छ, सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ। र यो भन्दै गर्दा मैले सबै मित्रहरूलाई बन्धु बान्धवलाई भन्न खोजेको, भक्तहरूलाई सबैलाई भन्न खोजेको, यस्तो गुरु चयन गर्नुहोस् जसले तपाईँको कुरा सुनिदिन्छ र तपाईँको जीवनमा प्रकाश ल्याइदिन्छ। श्रावणी पूर्णिमा भनेको त्यही त्यो साउनको कालो घना अन्धकारको बेला पनि आँधी हुरी बादल पानी छमछम भइरहेको बेलामा, बादल गडगड गर्जिरहेको बेला पनि जसले तपाईँलाई शान्त बनाइदिन्छ, खुला स्वच्छ सुन्दर बनाइदिन्छ, तपाईँलाई सत्यम शिवम सुन्दरमतर्फ प्रेरित गरिदिन्छ, त्यस्तो गुरु अहिले झन् सबैलाई चाहिएको छ। हामी त्यसतर्फ सबै प्रेरित हुनुपर्छ।
गुरु अब अझ संस्कार सम्पन्न गरिदिनेदेखि लिएर विद्या प्रदान गर्ने र मृत्युको भयबाट पनि गुरुले टाढा रहन सक्ने शिक्षा दीक्षा दिन्छन् भनिन्छ, यसबारेमा केही प्रश्न पारिदिनुहोस् न।
अब तपाईँले कस्तो हाई कुरा गरिदिनु भयो, मृत्युवाला कुरा गरिदिनु भयो, अघि नै संस्कारवाला कुरा त भइसके। संस्कार दिने गुरु यानि कि तपाईँको दीक्षा दिने गुरु होइन, मन्त्र दिने गुरु होइन, मन्त्र गुरु, दीक्षा गुरु, शिक्षा गुरु, शिव गुरु सब भइहाले। आहा कठोर परिषदमा 8 वर्षको बालक नचिकेताले यमराजसँग संवाद गर्छन्, बहुना मेमि प्रथमो बहुना मेमि मध्यमा, अरे मलाई केही ज्ञान दिनुहोस्, मृत्युलाई पनि जित्न सक्ने, मृत्युलाई पनि बुझ्न सक्ने त्यो जुन हो नि त्यो ज्ञान सबभन्दा ठुलो हो। यानि कि कतै कुनै पीडा छैन, कतै कुनै तनाव छैन, कतै कुनै खिन्नता छैन, गुरु वास्तवमा त्यो हो। तपाईँलाई चाहिँ जीवनको अन्धकारको बेलामा जसले प्रकाश दिन सक्छ तपाईँ कल्पना गर्नुहोस्। अरू कुरा किन चाहियो, अर्जुनको पनि त तपाईँको भगवद् गीता 18:7 पहिलो अध्याय के हो त, त्यही त हो नि पहिलो अध्याय, विषाद पीडा खिन्नता डिप्रेसन फ्रस्ट्रेसन, म सक्दिनँ युद्ध गर्दिनँ मलाई केही थाहा छैन, बुद्धि मोह यसिबमे मेरो बुद्धि एकदम मोहित भएको छ, सम्मोहित भएको छ, एकदम गान्डीबम संसते हस्ता एकदम गान्डी खस्दैछ, म गान्डी बोक्न सक्दैन, म केही गर्दैन भन्ने अर्जुन लास्टमा चाहिँ घोषणा गर्छन्, 18 अध्यायमा गएर चाहिँ करिष्ये वचनम तब, हे भगवान् हजुरले जे भन्नुहुन्छ म त्यो गर्छु। यो जुन विषाद हो नि, विषादलाई योगमा कन्भर्ट गर्न सक्ने, ट्रान्सफर्म गर्न सक्ने, विषाद योगबाट यात्रा सुरु गरेर मोक्ष सन्यास योगमा लैजान सक्ने, करिष्ये वचनम तब भगवान् हजुरले दिएको आज्ञा आदेश उपदेश अनुसार म अगाडि बढ्छु भन्ने जुन यो हो नि वीरता सुरता, यो महानिर्णय महासङ्कल्प, यो महाबोध महासम्बोधि महाज्ञान हामीलाई अहिलेको विश्वमा अहिलेको कलिकालमा झन् बढी चाहिएको छ। यस्तो प्रकाशको खोजी गरौँ र त्यो प्रकाशको सम्वाहकको हो हाम्रो गुरु हुन्, ती गुरुका हामी जानुपर्छ, गुरु शरणम हुनुपर्छ।
वास्तवमा असल गुरु र असल शिष्य कस्तो हुनुपर्छ, अब आदर्श गुरु र शिष्य, गुरु शिष्यका उच्चतम लक्षणहरूबारे केही बताइदिनुहोस् न, आदर्श गुरु शिष्यका लक्षण के?
यो त तपाईँले बडा राम्रो प्रसङ्ग उठाइदिनु भयो, मार्मिक प्रसङ्ग उठाइदिनु भयो। मेरो जन्मस्थल दाङ हो, म पनि किसान परिवारबाट आएको, संस्कृत पढेको हुँ। हाम्रो परम्परा चाहिँ नाथ परम्परा, गोरखनाथ परम्परा हो, त्यसैमा हामी हुर्केको परिवार ठुलो, त्यसैमा ती संस्कृति संस्कारकै हिसाबले गोरखनाथ परम्परामा पनि बडा सुन्दर शब्द भनेको छ, बिन गुर गुदडी नहि बेसास, अर्थात् गुरु बिना गुह्य कुराको ज्ञान हुँदैन है। गुदडी त्यो ठोस कुरा, तत्त्व भन्छ नि, एसेन्स भन्छ नि, त्यो गुह्य कुरा त्यसको ज्ञान हुँदैन। नहि बेसास, गुरु छैन भने जीवन विश्वास श्रद्धा आत्मविश्वास पोजिटिभिटी बिल्डअप हुँदैन है भन्ने व्याख्या गरिएको छ। यो कुरा भन्दै गर्दा अब वास्तवमा म पनि त्यो काठमाडौँमा विद्यापीठहरू, गुरुकुलहरू, अनाथालयहरू, आश्रमहरूको माध्यमले मैले सारा जीवन यसैमा समर्पण गरेको छु। यो भन्दै गर्दा म पनि मलाई मन्त्र दिने गुरु, दीक्षा दिने गुरु, मलाई जीवन दिने गुरु, प्रेरणा दिने गुरु म सबैलाई मनमनै सम्झन्छु, उहाँलाई प्रणाम गर्न चाहन्छु। यो भन्दै गर्दा हाम्रो रोल दुवै छ, हाम्रो रोल गुरु रूपेण पनि छ, हाम्रो रोल शिष्य रूपेण पनि छ। मलाई अहिले पनि शिष्य रूपेण मेरा गुरुहरूले भन्नुभएका कुराहरू के छन् मसँग के आशा गर्नुभएको थियो उहाँहरूले, त्यो आशालाई मैले पुरा गर्न सकेँ कि सकेन, म त्यो मार्गमा त्यो न्याययात प्रथम प्रविचलन्ति पदम न धेरा, म त्यो न्यायको मार्गमा धैर्यपूर्वक धर्मपूर्वक निष्ठापूर्वक हिँड्न सकेँ कि सकेन भनेर शिष्यको नाताले मैले आफूलाई सोध्नुपर्ने हुन्छ। म शिष्यको नाताले मैले गुरुवाणीलाई मैले स्वीकार गर्न सकेँ कि सकेन, मैले आफूभित्रको अन्धकारलाई चिन्न सकेँ कि सकेन भने म शिष्य बन्न सक्नुपर्छ, सरेन्डर गर्न सक्नुपर्छ। एट द सेम टाइम गुरुहरूमा पनि त्यो व्यवहार त चाहिन्छ है। पदका लोभी गुरु गुरु होइनन्, नामका लोभी गुरु गुरु होइनन्, केवल बाह्य तपाईँको वेशभूषा मात्र गर्ने गुरु गुरु होइनन्, चरित्रमा कमजोर भएका गुरु गुरु होइनन्, आफ्नो शिक्षा र संस्कार र श्रद्धाका विषयमा कम्प्रोमाइज गरिदिने गुरु गुरु होइनन्। गुरु त एउटा तेज हो, प्रकाश हो। म सम्झिन चाहन्छु कुलगुरु वशिष्ठलाई कस्तो तेज होला, कस्तो प्रकाश होला। सम्झिन चाहन्छु विश्वामित्रलाई कस्तो तेज होला, कस्तो प्रकाश होला। सम्झिन चाहन्छु रामकृष्ण परमहंसलाई कस्तो, त्यो कहिलेकाहीँ त्यो रामकृष्ण परमहंस पढ्दा आँखाबाट आँसु आउँछ। रमण महर्षि जस्ता गुरुहरू, अरविन्द जस्ता गुरुहरू कस्ता कस्ता तपोधनी, हाम्रो नेपालमा पनि तपाईँको स्वर्गद्वारी महाप्रभु जस्ता गुरुहरू, खप्तड स्वामी जस्ता गुरुहरू, शिवपुरी बाबा जस्ता गुरुहरू, सिद्ध रतननाथ जस्ता हाम्रा गुरुहरू, फेरि नेपाल त यसै पनि गुरुको खानी हो। बुद्ध पनि नेपालका हाम्रा महागुरु हुन्, यही गोरखनाथ मच्छिन्द्रनाथ यी हाम्रै नेपालका महागुरु हुन्। तपाईँको चान्चुने कुरा होइन नि, जाऊ दही ल्याउँछु दही खान्छु भन्दा मात्र दही खाने प्रसङ्ग उठाएर पृथ्वीनारायण सर आशीर्वाद दिन सक्ने, जाऊ तिम्रो पाइला जहाँ जहाँ पर्छ त्यहाँ त्यहाँ तिम्रो विजय हुनेछ भनेर त्यो शिक्षा दिन सक्ने आशीर्वाद दिन सक्ने त्यो गुरुमा त्यो चाहिन्छ। गुरु बन्नु त यो चान्चुने कुरा होइन, त्यही भएर गुरु भनेको यो पद होइन, गुरु भनेको यो कमाइ गर्ने बाटो होइन, गुरु भनेको तपाईँको बाह्य प्रदर्शन आडम्बर होइन, गुरु भनेको आचरण हो, गुरु भनेको तपस्या हो, गुरु भनेको साधना हो। गुरुको स्पर्शमा गुरुको वाणीमा गुरुको हेराइमा यति तेज होस्, त्यति मात्र होइन गुरुको शरीरबाट प्रवाहित हुने औरा नै ओज नै तेज नै यति यति बलशाली होस् कि शिष्य उनका वरिपरि गयो भने त्यो शिष्यास्तु छिन्न संशया, शिष्यका जति पनि संशय छन् शङ्का पीडा नकारात्मकता छन् सबै छिन्न भिन्न हुन्, तपाईँको बादल हराएको जस्तै श्रावणी पूर्णिमा जस्तै, यस्तो खालको गुरुको आज हामीलाई आवश्यकता परेको छ, यस्तै खालका शिष्यहरूको पनि हामीलाई आवश्यकता परेको छ।
अब अन्तमा हाम्रो सांस्कृतिक परम्परा अनुसार गुरु पूर्णिमा कसरी मनाउने, गुरुप्रति कसरी श्रद्धा प्रकट गर्ने, यो व्यावहारिक पक्षबारे पनि संक्षिप्तमा केही राखिदिनुहोस् न।
अब यो के छ भने कि अब आफ्नो आफ्नो परम्परा अनुसार तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ सम्प्रदायका हिसाबले पनि भन्ने हो भने तपाईँ अब कहाँ हुनुहुन्छ, तपाईँ कृष्ण प्रणामी हो कि तपाईँ राधे राधे हो कि तपाईँ आत्मज्ञान हो कि तपाईँ मानव धर्म हो कि तपाईँ ओम शान्ति हो कि तपाईँ के हो, तपाईँ आर्ट अफ लिभिङ हो कि तपाईँ पतञ्जलि योगपीठ हो कि तपाईँको के छ, अथवा त्यो छैन भने पनि त के भर त, हामी समग्रमा हामी सनातनी, समग्रमा हामी वैदिक परम्परा, समग्रमा हाम्रोको हिन्दू परम्परा, समग्रमा हाम्रो नेपाली परम्परा। सही मानेमा भन्ने हो भने त हेमन्तजी नेपाली परम्परा भन्ने बित्तिकै सबै परम्परा आफै आए कि नेपालको परम्परा नै गुरु परम्परा हो, नेपालको परम्परा नै सनातन परम्परा हो, नेपालको परम्परा नै यो आर्य परम्परा हो, आर्ष परम्परा हो, यो वेद बुद्ध र मुन्दुम र गुरुवाणी परम्परा हो, गोरखवाणी परम्परा हो, त्यो परम्परा कसैले हामी जाने हो। अब तथापि अझ प्र्याक्टिकल्ली भन्नुपर्दा तपाईँ विद्यालयमा हुनुहुन्छ भने विद्यालयमा तपाईँले आफ्नो गुरुहरूसँग त्यही किसिमको वन्दना गर्ने, उहाँहरूसँग टिका लगाउने, उहाँहरूसँग आशीर्वाद लिने, गुरुहरूप्रतिका आफ्ना वचनहरू तपाईँका के छन्, सङ्कल्प के छन्, गुरुसँग तपाईँको संवाद के छ, आदेश उपदेश के छ, त्यस प्रकारको तपाईँले साक्षात्कार गर्ने, गुरुसँग पोजिटिभ कन्भर्सेसन भनौँ न, हाई लेभल डिभाइन कन्भर्सेसन। अरू बेला त प्रश्न नम्बर 5 र प्रश्न नम्बर 6 को प्रश्नोत्तर मात्र गरियो जीवनको बारेमा, तपाईँ त्यसरी आफ्नो विद्यालयमा हुनुहुन्छ भने त्यसरी गर्नुहोस्। तपाईँलाई कसैले सिप सिकाएको छ, कसैले वाद्य वादन लगायतका जीवनसँग सम्बद्ध, तपाईँको जीविकासँग सम्बद्ध, इफ समवन इज गिवन सम काइन्ड अफ प्रोफेसनल क्वालिटी ट्रेनिङ स्किल्स, उहाँप्रति गएर तपाईँले नतमस्तक बन्नुहोस्, कृतज्ञता ज्ञापन गर्नुहोस्, हेर्नुहोस् ग्रेट बन्ने प्रयास नगर्नुहोस् तर ग्रेटफुल अवश्य बन्नुहोस्, ठुलो बन्ने प्रयास नगर्नुहोस् तर ज्ञानी अवश्य बन्नुहोस्। त्यही भएर त गीताको लास्टमा कति राम्रो कुरा भनेछ, एतद् बुद्धा बुद्धिमान स्यात् कृत कृत्यश्च भारत, तिमी यो कुरा बुझेर बुद्धिमान बन र साथै कृत कृत्य यानि कि कृतज्ञ बन। कोही मान्छे बुद्धिमान बन्यो कृतज्ञ बनेन भने त्यसको बुद्धिमत्ताले उसैलाई खाइदिन्छ, बुद्धिमान भयो श्रद्धावान भएन, कृतज्ञ भएन भने ऊ झन आफैमा अधुरो यात्रामा अधुरो अन्धकारमा गयो, उसलाई उसकै बुद्धिले खाइदिन्छ। यसरी खाइएका कयो प्रसङ्गहरू तपाईँलाई थाहा छन्, चाहे त्यो रावणको प्रसङ्ग होस् या चाहे ठुला ठुला शासक र नेताहरूको प्रसङ्ग होस्, तिनलाई उनकै बुद्धिले खाइदियो। त्यसै कृतज्ञ बन्नुपर्छ। त्यही भएर तपाईँ यसै गरी कहाँ तपाईँको गुरु परम्परा छ, तपाईँको आमा पनि गुरु हो, बुवा पनि गुरु हो। नास्ति मातृ समा गरी यसी भर्जे माता जस्तो अर्को कुनै महान कोही छैन भन्ने व्याख्या गरिएको छ। मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव भनेर व्याख्या गरिएको छ। तिनीप्रति पनि तपाईँले आफ्नो कृतज्ञता ज्ञापन गर्नुहोस् र साथै सङ्कल्प दुईवटा गर्नुहोस्। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस् है। फेरि यहाँ मैले गुरु खोज्नुहोस् है भन्ने बेलामा म तपाईँलाई एकदम दीक्षित बन्नुहोस्, फेरि तपाईँले माला लगाउनुहोस्, फेरि तपाईँले पहेँलो टिका लगाउने कि फेरि तपाईँले तिलक लगाउने कि फेरि चन्दन लगाउने कि फेरि तपाईँले तुलसी माला लगाउने कि रुद्राक्ष माला लगाउने कि, म यो कुरा गरिराखेको छैन। जसको जीवनमा गुरु छैन, गुरु खोज्नुहोस्, यानि कि कोही प्रेरक व्यक्तित्व खोज्नुहोस्, यानि कि तपाईँले जीवनलाई आलोकित गरिदिने कोही मान्छे खोज्नुहोस् है भन्ने एउटा त्यो मैले निवेदन गर्न चाहेँ। दोस्रो निवेदन, ख्याल गर्नुलाई तपाईँ पनि आफै गुरु हो। तपाईँले पनि आफूलाई, आफ्नो छोरालाई, आफ्नो छोरीलाई, आफ्नो भाइलाई, आफ्नो बहिनीलाई, अथवा आफ्नो अफिसमा, आफ्नो कुनै कार्यथलोमा, कर्मथलोमा तपाईँले पनि दुईजनालाई, चारजनालाई, पाँचजनालाई केही सिकाउनु पर्ने होला, तपाईँ पनि गुरु हो, त्यो पनि नभुल्नु होला है। र साथै सिक्ने कुरा अनन्त छ, यति सिकेँ, यति बुझेँ, अब पुग्यो भन्ने कुरा छैन, सिक्ने कुरा अनन्त छ, सिक्दै जानुहोस्। त्यही भएर दत्तात्रेय अवधूतले 24 गुरु बनाए, कुकुरलाई पनि गुरु बनाए, वृक्षलाई पनि गुरु बनाए, नदीलाई पनि गुरु बनाए, आगोलाई पनि गुरु बनाए, व्याधालाई पनि गुरु बनाए, परेवालाई पनि गुरु बनाए, माहुरीलाई पनि गुरु बनाए, 24 गुरु बनाए। प्रकृति साक्षात तपाईँको गुरु हो, प्रकृतिले तपाईँलाई सिकाइराखेका छ है। जीवनका यी उत्थान र पतनले तपाईँलाई सिकाइरहेका छन् है। सिक्ने क्रमलाई बन्द नगर्नुहोस् है भन्ने पनि म हजुरलाई हृदयत अनुरोध गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो डाक्टर चिन्तामणि नाथ योगी। यसै हप्ता पर्सि बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा आजका सामग्रीहरू प्रस्तुत गर्दैछौ। त्यसो त गुरु पूर्णिमा व्यास जयन्ती पनि हो। वेदलाई चार भागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संग्रहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म रामायण, महाभारत र श्रीमद् भागवत लगायत 18 पुराणको रचना गर्ने वेद व्यासको जयन्ती यसै दिन भएकाले लोकमा असार शुक्ल पूर्णिमालाई व्यास जयन्तीका रूपमा समेत मनाउने चलन छ। श्रीकृष्णलाई जगद्गुरुको आसनमा बसाउने व्यास आफू दोस्रो स्थानका गुरु देखिन्छन्। व्यास जयन्तीका सन्दर्भमा डाक्टर ऋषि प्रसाद शर्मा र प्राध्यापक चेतोनाथ शर्मा आचार्यका पुस्तकबाट केही प्रसङ्ग अब एकैछिन जोड्दैछौँ। गुरु पूर्णिमामा व्यास गुफामा रहेको व्यासको मूर्तिमा विशेष पूजा अर्चना गरिन्छ र व्यासोत्सव मनाइन्छ। व्यासका पिता पराशर ऋषिको आश्रम दमौली नजिक थियो भन्ने मान्यता छ। व्यासकी आमाको नाम सत्यवती हो र उनी शुक्ल गण्डकी नदीको तीरमा बस्ने माझीकी छोरी थिइन्। तनहुँ जिल्लाको सेती र मादी नदीको बीचमा रहेको द्वीपमा जन्मेका हुनाले उनलाई द्वैपायन भनिन्छ। कृष्ण वर्णका भएकाले उनको नाम कृष्ण द्वैपायन भयो। दमौलीको आसपासका क्षेत्रहरूमा व्यास खोला, व्यास हिमाल, व्यास आश्रम आदि स्थानहरू रहेका छन्। अझ व्यासको अनुकरणको आधारमा तत्कालीन नेपाली समाजमा वैशम्पायन धार्मिक परम्परा प्रचलित थियो। जन्मने बित्तिकै सालनाल बोकेर तपस्या गर्न हिँडेका भन्ने कथन पाइने व्यासको कृतित्वबारे चेतनाथ शर्मा आचार्यले लेख्नु भएको छ, अष्ट चिरञ्जीवी मध्येका एक मानिने व्यास अविवाहित ऋषि हुन्। तर पनि माता सत्यवतीको आग्रहबाट कुरुवंशको उच्छेद अर्थात् नाश हुन लाग्दा भाइ बुहारीहरू अम्बिका, अम्बालिका र एउटी दासीमा नियोग विधिद्वारा यिनले धृतराष्ट्र, पाण्डु र विदुरलाई उत्पन्न गरेका थिए। यसै गरी यिनी उद्भट ज्ञानी ब्रह्मवेत्ता शुकदेवका पिताका रूपमा पनि पुराणहरूमा प्रसिद्ध छन्। वेदलाई विभाजन र विस्तार गरेपछि कृष्ण द्वैपायन व्यासको नाम वेदव्यास रहन पुग्यो। व्यासले वेदका चारवटा संहिता छुट्टा छुट्टै शिष्यलाई प्रदान गरे। त्यसपछि शिष्यहरूले आफूले गुरुबाट ज्ञानमा पाएको संहिता र शास्त्रलाई अगाडि थप फैलाउँदै लगे। उनीहरूबाटै यसको अध्ययन अध्यापन क्रम अगाडि बढ्दै गयो। पछि गएर यही चारवेदका आधारमा आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र स्थापत्यवेद नामका उपवेद पनि विकसित भए। यसरी सनातन धर्मावलम्बीहरूको आधारभूत धर्मग्रन्थ वेदको विभाजन र विस्तारमा वेद व्यासको योगदान अत्यन्त महत्त्वपूर्ण छ। आर्य वाङ्मयको सृजना र विस्तारमा पुर्याएको योगदानलाई प्रशंसा गर्दै उनलाई चारमुख नभएका ब्रह्मा, दुई हात भएका अर्का विष्णु र निधारमा आँखा नभएका शम्भु हुन् भनेर उच्च प्रशंसा गरिएको छ। भावी सन्ततिलाई ऐहिक र पारलौकिक दुवै जीवन मार्ग प्रशस्त पारिदिने व्यासले मानिसभन्दा ठुलो कोही छैन भनेर मनुष्य जीवनलाई देवताभन्दा माथि राखेको पाइन्छ। पुरुषार्थको महिमा गाउने व्यास अर्थ एवं कामको आर्जन र उपभोग धर्ममूलक रूपमा हुनुपर्छ भनी मानव मात्रलाई सचेत गराएका छन्। आत्मनः प्रतिकूलानी परेसाम्न समाचरित भनेर आफ्नो लागि अप्रिय र अहितकर कुरा अरूलाई पनि नगर्नु नै वस्तुतः सबैभन्दा ठुलो धर्मको आचरण हो भनेका छन् भने 18 पुराणको निष्कर्षका रूपमा परोपकार पुण्याय पापाय परपीडनम भनेर पाप र पुण्यको सार बताएका छन्। यसरी ज्ञान, भक्ति, वैराग्य, सदाचरण र सन्मार्गका उपदेशक व्यास सदा स्मरणीय छन्, सनातन संस्कृतिमा वन्दनीय पूजनीय छन्।
परम दर्शितम् येन तस्मै श्रीगुरवे नमः तस्मै श्रीगुरवे नमः।
त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले यसै हप्ता बुधबार मनाइने गुरु पूर्णिमाका सन्दर्भमा गुरु पूर्णिमा र व्यास जयन्ती सम्बन्धी सामग्री सँगाल्यौँ। डाक्टर चिन्तामणिनाथ योगीसँगको कुराकानी प्रस्तुत गर्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
तस्मै श्री गुरु।